अगली सूरत सजदा है। नबी सल्लल्लाहु अलैहि वसल्लम रात को सोते नहीं थे जब तक कि ये सूरत पढ़ न लेते। इसी तरह जुमे के दिन फजर की नमाज में भी पढ़ते थे। आपने मैंने इसका तर्जमा किस सोच के साथ पढ़ना और सुनना है कि आखिर इसमें है क्या कि इसको हर रात पढ़ने का हुक्म है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम मीम। तंजीलुल किताब ला रैब फीह मिन रब्बिल आलमीन। इस किताब का नाजिल करना बिला शुबा रब्बुल आलमीन की तरफ से है। क्या ये लोग कहते हैं कि इस शख्स ने इसे खुद घड़ लिया? नहीं, बल्कि ये हक है तेरे रब की तरफ से ताकि तू मतनबह करे यानी वॉन करे एक ऐसी कौम को जिसके पास तुझसे पहले डराने वाला कोई नहीं आया, शायद कि वो हिदायत पा जाए। तो किताब के नजूल का मकसद वॉन करना। गफलत में सोए हुए लोगों को ये किताब जगा देती है। अल्लाह हमें भी जगा दे। वो अल्लाह ही है जिसने आसमानों और ज़मीन को और इन सारी चीज़ों को जो इनके दरमियान है चंद दिनों में पैदा किया और इसके बाद अर्श पर करार पकड़ा। इसके सिवा ना कोई तुम्हारा हामी और मददगार है और ना कोई इसके आगे सिफारिश करने वाला। फिर क्या तुम होश में ना होगे? वो आसमान से ज़मीन तक दुनिया के मामलात की तदबीर करता है। बोले, अल्लाह मेरे सारे मामलात की भी तू ही तदबीर कर, जो जब जहां मेरे हक में बेहतर है मुझसे वो काम ले ले। और इस तदबीर की रुदाद ऊपर से इसके हजूर आती है एक ऐसे दिन में जिसकी मिकदार तुम्हारे शुमार से 1000 साल है। वो ही है हर पोशीदा और जाहिर का जानने वाला, जबरदस्त और रहीम, जो चीज भी इसने बनाई खूब ही बनाई। इकरार करते हैं इस बात का, जो बनाया खूब बनाया, हर चीज को हुसन दिया। आप देखिए, भिंडी, करेले, तुरई, आम, अमरूद और दुनिया की बाकी चीज़ों को देखें, दिल में आता है कि इस तरह का नहीं वैसा होना चाहिए था? तो क्या पता चला कि मैंने आपने भी जो करना है खूब करना है, चल चलाओ वाला काम नहीं करना। हमारा दीन हमें कायनात से ये सबक देता है, चल चलाओ नहीं करो। और दुनिया के मामले में कोई ऐसा हो कि जो हर चीज़ को खूब बनाए तो कहते हैं परफेक्शनिस्ट, और दीन के मामले में कोई ऐसा हो तो कहते हैं एक्सट्रीमिस्ट। अल्लाह ताला हमें दीन के मामले में परफेक्शनिस्ट बना दे। इसने इंसान की तख्लीक की इब्तदा गारे से की, फिर इसकी नस्ल एक ऐसे सत से चलाई जो हकीर पानी की तरह का है, फिर इसको निक सुख से दुरुस्त किया और इसके अंदर अपनी रूह फूंक दी और तुमको कान दिए, आंखें दी और दिल दिए। लेकिन कलील अम्मा तशकुरून, कितना थोड़ा है जो तुम शुक्र करते हो। थोड़ा सा इस पे सोचिए, क्या वाकई जिंदगी में शुक्र कम है कि ज्यादा? और लोग कहते हैं जब हम मट्टी में रल मिल चुके होंगे तो क्या फिर नए सिरे से पैदा किए जाएंगे? कुल यतवफ्फाकुम मलकुल मौत अल्लज़ी वुक्किला बिकुम सुम्मा इला रब्बिकुम तुरजाउन। असल बात यह है कि अपने रब की मुलाकात के मुनकिर हैं, इनसे कहो मौत का वो फरिश्ता जो तुम पर मुकर्रर किया गया है तुमको पूरा का पूरा अपने कब्जे में ले लेगा और फिर तुम अपने रब की तरफ पलटा लाए जाओगे। अपनी मौत को सोचे, एक जिस्म का अंग नहीं छोड़ेगा, रूह पूरा ले लेगा कंप्लीटली, और हम मुर्दा होंगे। ना हमारी आंख काम करेगी, ना कान, ना हाथ, ना जुबान, ना दिल, ना दिमाग। आज जो करना है वो करना है। काश तुम देखो वो वक्त जब ये मुजरिम सर झुकाए अपने रब के हजूर खड़े होंगे। इस वक्त ये कह रहे होंगे, ए हमारे रब, हमने खूब देख लिया और सुन लिया, हमें वापस भेज दे ताकि हम नेक अमल करें, हमें अब यकीन आ गया है। लग नहीं रहा वो स्टूडेंट जो पेपर देख के सवालों को पढ़ के कह रहा है, टीचर आप मुझे जरा जाने दीजिए और मैं किताब में से इन सवालों के जवाब पढ़ के आता हूँ, अब मुझे यकीन आ गया कि वाकई पेपर होना था, जाने देगा टीचर? ये हालत होती है उन लोगों की जिन्होंने जिंदगी को ज़ाया किया होता है, जिनकी ज़िंदगी लाहवल हदीस और फुखश और मुनकर में गुजरती है। अल्लाह हमारी जिंदगियों को ज़ाया होने से बचा ले। जवाब क्या आएगा? जवाब मेरे साथ होगा, अगर हम चाहते तो पहले ही हर नफ्स को इसकी हिदायत दे देते, मगर मेरी वो बात पूरी हो गई जो मैंने कही थी कि मैं जहन्नुम को जिन्नों और इंसानों सबसे भर दूंगा। बस अब मजा चखो अपनी इस हरकत का कि तुमने उस दिन की मुलाकात को फरामोश कर दिया, हमने भी अब तुम्हें फरामोश कर दिया है। चखो हमेशगी के अजाब का मजा अपने करतूतों की बादाश में। कितनी हसरत होगी उस वक्त, क्यों जाया किया जिंदगी को, किसी तालिबे इल्म का एक साल जाया हो जाए ना तो उसको रोना आता है, इनकी तो पूरी जिंदगी जाया हो गई। हमारी आयत पर तो वो लोग ईमान लाते हैं जिन्हें ये आयत सुनाकर जब नसीहत की जाती है तो सजदे में गिर पड़ते हैं। अल्लाह हमें भी इसी तरह तोड़ दे कि हम तेरे आगे झुक जाएं और अपने रब की हम के साथ इसकी तस्बीह करते हैं और तकब्बुर नहीं करते। अल्लाह हमारे अंदर की बड़ाई भी ख़त्म कर दे। और सबसे प्यारी बात, तत्जाफ जुनूबुहुम अनिल मदाजी, इनकी पीठें बिस्तरों से अलग रहती हैं, सारी रात बिस्तर पे अकड़ के नहीं सोते, सोते हैं फिर उठते हैं, उठते हैं फिर सोते हैं फिर उठते हैं, गफलत की नींद नहीं सोते, अपने रब को खौफ और तमा के साथ पुकारते हैं, कभी जन्नत की उम्मीद और कभी गुनाहों का खौफ, और जो कुछ रिस्क हमने इनको दिया इसमें से खर्च करते हैं, सारा अपने पे नहीं लगाते, सारा अपने बच्चों के रोशन मुस्तकबिल के लिए नहीं जमा करते बल्कि उसको दुनिया में अपने हाथों से खर्च करते हैं, क्या मिलेगा इनको? फला तआलमु नफ्सुम मा अख्फिया लहुम मिन कुर्रति आयुन, फिर जैसा कुछ आंखों की ठंडक का सामान इनके आमाल की जजा में उनके लिए छुपा रखा गया है इसकी किसी नफ्स को खबर नहीं। हो भी कैसे सकती है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बुखारी की रिवायत है, माल आइनुन रात, किसी आंख ने नहीं देखा, माल उजुनुन समयत, किसी कान ने नहीं सुना, वला खतरा ला कल्बी बशर, और किसी बशर के दिल में इसका ख्याल तक नहीं आया। और वो क्या कि फला तआलमु नफ्सुम मा अख्फिया लहुम मिन कुर्रति आयुन, कि मैंने इंसान की आंखों की ठंडक के लिए तैयार क्या कुछ किया हुआ है। देखिए, क्या ये मुमकिन नहीं था कि आसमान शीशे का होता और हम बाहर जाते ऊपर से देख रहे होते जन्नत, क्योंकि आसमानों पे जन्नत है ना, अल्लाह ने इसको फॉगी कर दिया, धुंधला कर दिया। अगर जन्नत दिख रही होती वल्लाह ही अल्लाह की कसम, कोई गुनाह ना करता, कोई शिर्क ना करता, कोई एथियस ना बनता, कोई होमोसेक्सुअल ना होता, और कोई लाहौल हदीस और फुखश और मुनकर में ना पड़ता, जरूरत नहीं होनी थी इतनी प्यारी जन्नत देकर इस जिंदगी को जाया करने को। असल इम्तिहान भी यही है, यू मेनू न बिल गईब, और अल्लाह से डरना बिन देखे, तो सवाल ये पैदा होता है कि आज उस जन्नत को अपनी आंखों से देखे। अल्लाह के नबी ने फरमाया, अफशुस सलाम, सलाम कौम करो, अतिमुत ताम, भूखों को खाना खिलाओ, कूमू वन्ना सुनियाम, उस वक्त खड़े हो जाओ क्याम में जब लोग सोए होते हैं। फरमाया, तदखुलुल जन्नत भी सलाम, जन्नत में सलामती के साथ दाखिल हो जाओगे। अल्लाह में इन चारों कामों के करने की तौफीक अता फरमाए। भला कहीं ये हो सकता है कि जो शख्स मोमिन हो वो इस शख्स की तरह हो जाए जो फासिक हो? कहिए कि नहीं, ये दोनों बराबर नहीं हो सकते। जो लोग ईमान लाए हैं और उन्होंने नेक अमल किए उनके लिए तो जन्नतों की क्यामगाहें हैं ज़ियाफ़त के तौर पर इनके आमाल के बदले में, और जिन्होंने फिस्क इख्तियार किया इनका ठिकाना दोज़ख़ है, जब कभी वो इससे निकलना चाहेंगे इसी में धकेल दिए जाएंगे। याद करें सूरत मोमिनून, इख्सऊ फ़ीहा, पड़े रहो इसी के अंदर, वला तुकल्लिमून, मुझसे कलाम न करो, क्योंकि दुनिया में तुमने अल्लाह से कलाम करना पसंद नहीं किया था। और इनसे कहा जाएगा, चखो अब इसी आग के अजाब का मजा जिसको तुम झुठलाया करते थे। और ये तो आखरत का अजाब है ना, दुनिया में भी आता है, कैसे? इस बड़े अजाब से पहले हम इसी दुनिया में किसी न किसी छोटे अजाब का मजा इनको चखाते रहते हैं, शायद कि ये अपनी बागियाना रविश से बाज आ जाए। ये क्या, बीमारियां, परेशानियां, औलाद की नाफरमानियां, माल के घाटे, ये दुनिया में असल में अल्लाह ताला के तरफ से आए हुए अजाब की पहली किस्त होती है। और इससे बड़ा जालिम कौन होगा जिसे इसके रब की आयात के जरिए से नसीहत की जाए फिर वो इससे मुंह मोड़ ले? ऐसे मुजरिमों से तो हम इंतकाम लेकर रहेंगे। इससे पहले हम मूसा को किताब दे चुके हैं, बस इसी चीज के मिलने पर तुम्हें कोई शक नहीं होना चाहिए। इस किताब को हमने बनी इसराइल के लिए हिदायत बनाया था, और जब उन्होंने सब्र किया और हमारी आयतों पर यकीन लाते रहे तो इनके अंदर हमने ऐसे इमाम और पेशवा पैदा किए जो हमारे हुक्म से रहनुमाई करते थे। यकीनन तेरा रब ही क्यामत के रोज इन सारी बातों का फैसला करेगा जिनमें बनी इसराइल बाहम इख्तलाफ करते थे। اللہ آج بھی ایسے پیشوا بھیج دے، ایسے رہنما کہ جو ہماری آنکھوں پہ پڑے ہوئے غفلت کے پردے جاگ کر دے. اولم یہدی لہم، اور کیا ان لوگوں کو ان تاریخی واقعات میں کوئی ہدایت نہیں ملی کہ ان سے پہلے کتنی قوموں کو ہم ہلاک کر چکے جن کے رہنے کی جگہوں میں آج یہ چلتے پھرتے ہیں؟ اس میں بڑی نشانیاں ہیں، کیا یہ سنتے نہیں؟ اور کیا ان لوگوں نے یہ منظر کبھی نہ دیکھا؟ کیا ہم ایک بغیر پانی کے بے آب و گیا زمین کی طرف پانی بہا لاتے ہیں، پھر اسی زمین سے وہ فصل اگاتے ہیں جن سے ان کے جانوروں کو بھی چارہ ملتا ہے اور خود بھی کھاتے ہیں، تو کیا انہیں کچھ نہیں سوچتا؟ یہ لوگ کہتے ہیں یہ فیصلہ کب ہوگا؟ اگر تم سچے ہو ان سے کہو فیصلے کے دن ایمان لانا، ان لوگوں کے لیے کچھ نفع بخش نہ ہوگا جنہوں نے کفر کیا، اور پھر ان کو کوئی مہلت نہ ملے گی. اچھا، انہیں ان کے حال پر چھوڑ دو اور انتظار کرو، یہ بھی منتظر ہے. اتنی دھمکیاں، اگر رات کو سونے سے پہلے ترجمے کے ساتھ یہ سورت پڑھ لی جائے، پہلی تو بات ہے آدھی نیند ہی اکھڑ جائے. غفلت سے پڑھیں تو پتہ نہیں کیسے پڑھیں. تلاوت سنتے ہیں آخری آیت کی.
اولم یهد لهم کم اهلکنا من قبلهم من القرون یمشون فی مساکنهم ان فی ذلك لآیات افلا یسمعون اولم یروا انا نسوق الماء الى الارض الجرز فنخرج به زرعا تأكل منه انعامهم وانفسهم افلا يبصرون ويقولون متى هذا الفتح ان كنتم صادقين قل يوم الفتح لا ينفع الذين كفروا ايمانهم ولا هم ينظرون فأعرض عنهم وانتظر إنهم منتظرون.
اللہ تعالیٰ ہمیں نصیحت لینے والا بنائے. اگلی سورۃ الاحزاب ہے. سورۃ احزاب اصل میں نبی صلی اللہ علیہ وسلم کی زندگی کے ایک بہت بڑے مسئلے کا اس میں تذکرہ ہے. تھوڑا سا سمجھ لیجئے، آج کے دور کے دو فتنے ہیں، وارز آف دی پروفٹ اینڈ وائفز آف دی پروفٹ. نبی نے جنگیں کیوں لڑی اور نبی نے اتنی شادیاں کیوں کی؟ اس ایک صورت میں ان دونوں کا تذکرہ ہے. اور نبی صلی اللہ علیہ وسلم کی ذات پہ آج جتنی بھی باتیں گھڑی جاتی ہیں، کبھی ان کو رنگیلا رسول کہا جاتا ہے اور کہیں ان کی 4 سے زائد شادیوں پہ بات ہوتی ہے، اس سب کو کب سمجھیں گے؟ جب ان صورتوں کو ہم ترجمے کے ساتھ اور مفہوم کے ساتھ سمجھیں گے. ورنہ یاد رکھیے کہ دشمنوں کی نظر سے تو بندہ اپنے ماں باپ کو بھی دیکھے تو ان پہ بھی شک آتا ہے. آئیے پڑھتے ہیں اور اس میں سے عمل کی بات لیتے ہیں. اور خاص طور پہ اس سورت کا جو مین تھیم ہے کہ رسم و رواج کا کلا کما بہت مشکل ہے. نمازیں 5 کی بجائے 10 ہو جاتی تو مکہ کے معاشرے میں اتنا شور نہیں اٹھنا تھا اور مدینہ میں، جتنا اس دور کی رسموں کو توڑنے میں ہوا. جس طرح عبادات نبی کے ذریعے سے فرض کروائیں، اسی طرح اس معاشرے کی کئی رسموں کو توڑا، جس میں سے ایک منہ بولا بیٹا بنانا اور اسی طرح ایک منہ بولے بیٹے کی بیوی سے نکاح کرنا. یہ دونوں مسائل اسی صورت میں آئیں گے. آئیے دیکھتے ہیں. اور صورت کا آغاز دیکھیے کتنا سٹرونگ ہے. بسم اللہ الرحمن الرحیم. یا ایہا النبی اتق اللہ ولا تطیع الکافرین والمنافقین. اے نبی اللہ سے ڈرو اور کفار اور منافقین کی اطاعت نہ کرو. یعنی لوگوں سے نہیں ڈرو، مجھ سے ڈرو. حقیقت میں علیم اور حکیم تو اللہ ہی ہے. پیروی کرو اس بات کی جس کا اشارہ تمہارے رب کی طرف سے تمہیں کیا جا رہا ہے. اللہ ہر اس بات سے باخبر ہے جو تم لوگ کرتے ہو. اللہ پر توکل کرو، اللہ ہی وکیل ہونے کے لیے کافی ہے. اللہ نے کسی شخص کے دھڑ میں دو دل نہیں رکھے، نہ اس نے تم لوگوں کو ان کی بیویوں سے جن سے تم زہار کرتے ہو تمہاری ماں بنایا ہے، اور نہ اس نے تمہارے منہ بولے بیٹوں کو تمہارا حقیقی بیٹا بنایا ہے۔ یہ تو وہ باتیں ہیں جو تم لوگ اپنے منہ سے نکال دیتے ہو، مگر اللہ وہ بات کہتا ہے جو حقیقت پر مبنی ہو، اور وہی صحیح طریقے کی طرف رہنمائی کرتا ہے۔ منہ بولے بیٹوں کو ان کے باپوں کی نسبت سے پکارو، یہ اللہ کے نزدیک زیادہ انصاف والی بات ہے۔ اور اگر تمہیں معلوم نہ ہو کہ ان کے باپ کون ہیں تو وہ تمہارے دینی بھائی اور رفیق ہیں، انجانے میں جو بات تم کہو اس کے لیے تم پر کوئی گرفت نہیں، لیکن اس بات پر ضرور گرفت ہے جس کا تم دل سے ارادہ کرو، اللہ درگزر کرنے والا اور رحیم ہے۔ یہاں دو باتیں ہیں، ایک تو یہ کہ ایک جسم میں دو دل، حقیقت یہ ہے کہ جب ایک دل فحش اور منکر کے ساتھ اور دوسرا دل قرآن کے ساتھ ہو، ایک طرف لہو الحدیث اور ایک طرف احسن الحدیث ہو تو بات نہیں بنتی۔ کئی لوگوں نے اپنا یہ ایکسپیرینس شیئر کیا، جب تک لہو الحدیث نہیں چھوڑا قرآن سینے میں نہیں اترا۔ یاد رکھیے، مثالی گھروں سے غنا کی آوازیں نہیں آتی، کیونکہ غنا زنا تک لے جاتا ہے۔ اس ایک آیت سے پتہ چلتا ہے کہ اپنے آپ کے لیے فیصلہ کرو۔ مدینہ میں ایک شخص تھا، کہتا تھا میرے دو دل ہیں، ایک محمد کے ساتھ جھڑکتا ہے صلی اللہ علیہ وسلم، اور ایک میرا اپنے بتوں اور اپنے خداؤں کے ساتھ۔ کا ایسا نہیں ہو سکتا، تو ڈیسائیڈ کرنا پڑے گا کہ میرا دل کس کے ساتھ ہے۔ دوسری بات، ایک اس میں دیکھیے منہ بولے بیٹے کی بات ہوئی ہے، ہمارے کلچر میں بھی یہ بہت عام ہے، اس کو بیٹا بنایا ہوا ہے، یہ میرا بھائی بنا ہوا ہے، یہ میری بیٹی بنی ہوئی ہے۔ لکھ لیجئے، جہاں آپ کو بنانا پڑے وہ نہیں ہوگا، جو اللہ نے بنا دیے وہی ہیں۔ لباس کی، حجاب کی، محرم غیر محرم کی، وہ ساری قیود وہی ہیں جو اللہ نے مقرر کر دی ہیں۔ تو صرف چیزیں سستی کرنے کے لیے بازار میں کسی کو بھائی جان بنا لینا اور سستی چیزیں لے آنا، یہ ایمان کا سودا کرنا ہے، اللہ تعالیٰ بچا کے رکھے۔ بلا شبہ نبی تو اہل ایمان کے لیے ان کی اپنی ذات پر مقدم ہے، اور نبی کی بیویاں ان کی مائیں ہیں، امہات المومنین کا لقب۔ مگر کتاب اللہ کی روح سے عام مومنین اور مہاجرین کی بنسبت رشتہ دار ایک دوسرے کے زیادہ حقدار ہیں۔ البتہ اپنے رفیقوں کے ساتھ تم کوئی بھلائی کرنا چاہو تو کر سکتے ہو، یہ ایک حکم کتاب الہی میں لکھا ہوا ہے۔ اور اے نبی، یاد رکھو اس عہد و پیمان کو جو ہم نے سب پیغمبروں سے لیا، تم سے بھی، اور نوح اور ابراہیم اور موسیٰ اور عیسیٰ ابن مریم سے بھی، سب سے پختہ عہد لے چکے۔ دیکھیں اس بارے میں بھی ابراہیم کا نام آ گیا، چاہے ذکر کم ہے، کتنی قابل رشک شخصیت ہے ابراہیم علیہ السلام۔ کہیے وجل لی لسان صدقن فی الآخرین، اللہ ہمارا بھی ایسا ہی ذکر خیر بعد میں رکھنا۔ کیوں یہ سب دیا؟ نبیوں کے ناموں کے ساتھ، تاکہ سچے لوگوں کو ان کا رب ان کی سچائی کے بارے میں سوال کرے، اور کافروں کے لیے تو اس نے دردناک عذاب مہیا کر ہی رکھا ہے۔ اب آگے سے آیت 9 سے غزوہ احزاب، جس کو غزوہ خندق بھی کہتے ہیں، اس کا تذکرہ۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی میں پیش آنے والی سن 5 ہجری کی یہ جنگ تھی۔ حالات اتنے خراب تھے کہ جس کا کوئی اندازہ نہیں لگا سکتا، آیتوں سے ہی آپ کو اس کا اندازہ ہوگا۔ آپ نے میں نے کس سوچ سے سننا ہے کہ ان کے حالات کیسے تھے اور آج ہمارے حالات کیسے؟ اتنی حالات کی سختیوں نے ان کو دین کے کاموں میں سے نہیں روکا، اور وہ کام بھی کون سے جس میں تیر تلواریں پکڑ کے جانا تھا۔ تو آج ہمارے حالات اتنے خراب ہے کہ ہم قلم اور کاغذ لے کر آرام دہ کرسی تک نہیں پہنچ سکتے، اور مسجد میں جا کے ہمارے مرد نماز نہیں پڑھ سکتے، اور اس کے حلال کا اہتمام نہیں کر سکتے۔ تو ہمیں رونے کی ضرورت ہے اور اپنے ایمان کی فکر کرنے کی ضرورت ہے۔ فرمایا، یا ایھا الذین آمنوا اذکروا نعمت اللہ علیکم، اے لوگو جو ایمان لائے ہو، یاد کرو اللہ کے احسان کو جو ابھی ابھی اس نے تم پر کیا ہے۔ جب لشکر تم پر چڑھائے تو ہم نے ان پر ایک سخت آندھی بھیج دی، اور ایسی فوجیں روانہ کی جو تم کو نظر نہ آتی تھی۔ اللہ وہ سب کچھ دیکھ رہا تھا جو تم لوگ اس وقت کر رہے تھے جب دشمن اوپر سے اور نیچے سے تم پر چڑھائے۔ آج کے حالات کیسے ہیں؟ جب خوف کے مارے آنکھیں پتھرا گئیں، اتنا خوف تھا مدینہ میں، رات کو نبی صلی اللہ علیہ وسلم سو نہیں سکتے تھے۔ ایک رات آپ نے کہا، کوئی ہے جو آج کی رات میرے گھر کے باہر پہرا دے اور میں آرام سے سو سکوں؟ ہم نے وہ خوف نہیں دیکھا، اور اللہ وہ وقت نہ لائے۔ آج تو تھوڑے سے خوف پہ ہماری چیخیں نکل جاتی ہیں، کیوں ڈرتے ہم؟ کیا کیا ہم نے؟ کچھ بھی نہیں کیا۔ اللہ سے ڈرے، لوگوں کا ڈر نکل جائے گا۔ اللہ کی بات مانے، لوگ آپ کو ڈرانا چھوڑ دیں گے۔ یہی فارمولا ہے بے خوف زندگی کا۔ اس وقت حال کیا تھا؟ کلیجے منہ کو آ گئے، اور تم لوگ اللہ کے بارے میں طرح طرح کے گمان کرنے لگے۔ उस वक्त ईमान लाने वाले खूब आजमाए गए और बुरी तरह हिला मारे गए। जुलजिलु जिलजालन शदीदा, आज अल्लाह ना करे वो हालात आए। याद करो वो वक्त जब मुनाफिकीन वो सब लोग जिनके दिलों में रोग था, बीमारियां कौन सी, फजादहुमुल्लाहु मरदा। याद रखिए दिल में निफाक की बीमारी होती है, बंदा बहुत डरता है लोगों से। अल्लाह का डर ईमान के साथ है, लोगों का डर निफाक के साथ है। साफ साफ कह रहे थे कि अल्लाह और उसके रसूल ने जो वादे हमसे किए थे वो फरेब के सिवा कुछ ना थे। नाउज़ुबिल्लाह सुम्मा नाउज़ुबिल्लाह, यानी अल्लाह और उसके रसूल से भी बदगुमान हो गए। जब इनसे उनमें से एक गिरोह ने कहा यसरब के लोगों तुम्हारे लिए अब ठहरने का कोई मौका नहीं, पलट चलो। जब इनका एक फरीक ये कहकर नबी से रुखसत तलब कर रहा था, छुट्टी मांग रहा था, एप्लीकेशन दे रहा था, क्या कि हमारे घर खतरे में है, हालांकि वो खतरे में ना थे। अल्लाह की बात सच्ची कि उनकी सच्ची। दरअसल वो महाजे जंग से भाग ना जाए, बस मुहासबा ही कर ले 3 सेकंड तक। हम इन घरों का नाम लेकर कहां कहां से रुकेंगे, एक दिन तो जाना ही पड़ेगा। अगर घर के इतराफ से दुश्मन घुसाए होते और इस वक्त इन्हें फितने की दावत दी जाती तो इसमें जा पड़ते और मुश्किल से ही इन्हें शरीके फितना होने में कोई तामुल होता। यानी इस वक्त बाजार जाना पड़ता तो शौक से जाते, शॉपिंग करनी पड़ती तो शौक से जाते, और नमाज के वक्त में दावत में जाना पड़ता तो जाते। याद रखिए दीन के मौके पे उजर और बहाने और दुनिया के मौके पे पेश पेश होना ये निफाक की अलामत है। वलकत कानु अहदुल्लाह मिन कब्ल, इन लोगों ने इससे पहले अल्लाह से अहद किया था कि ये पीठ ना फेरेंगे, और अल्लाह से किए हुए अहद की बाज परस्त तो होनी है। क्या पता चला कि अल्लाह के नाम पे कमिटमेंट करना और पलट जाना, फिर ये अल्लाह ही पूछता है बंदे को, बंदा बंदे को नहीं पूछ सकता। ए नबी इनसे कहो अगर तुम मौत या कत्ल से भागो तो ये भागना तुम्हारे लिए कुछ भी नफा बख्श ना होगा, इसके बाद जिंदगी के मजे लूटने का थोड़ा सा ही तुम्हें मौका मिल सकेगा। जान बचाई अल्लाह के रास्ते से कि जिंदगी बचा लें, कितने दिन जियोगे, अल्लाह पूछता है, ज्यादा दिन फिर दुनिया भी नहीं मिलेगी तुम्हें। इनसे कहो कौन है जो तुम्हें अल्लाह से बचा सकता हो अगर वो तुम्हें नुकसान पहुंचाना चाहे, और कौन इसकी रहमत को रोक सकता है अगर वो तुम पर मेहरबानी करना चाहे। अल्लाह के मुकाबले में तो ये लोग कोई हामियों मददगार नहीं पा सकते। अल्लाह तुम में से इन लोगों को खूब जानता है जो जंग के काम में रुकावटें डालने वाले हैं। अब वहां जंग थी, यहां क्या है, दीन का काम, इसको बदल के पढ़ लें। जो दीन के काम में रुकावटें डालने वाले हैं, जो अपने भाइयों से कहते हैं आओ हमारी तरफ, जो लड़ाई में हिस्सा लेते भी हैं तो बस नाम गिनाने को, जिसको कहते हैं उंगली कटवा के शहीदों में नाम, जो तुम्हारा साथ देने में सख्त बखील है, मरे बांधे खतरे का वक्त आ जाए तो इस तरह दीदे फिरा फिरा कर, यानी आंखें घुमा घुमा कर तुम्हारी तरफ देखते हैं जैसे किसी मरने वाले पर गशी तारी हो रही हो। मुनाफिक को नेकी का काम मौत लगता है, मगर जब खतरा गुजर जाता है तो यही लोग फायदों के हरीस बनकर कैंची की तरह चलती हुई जबाने लिए तुम्हारे इस्तकबाल को आ जाते हैं। देखिए ये बातें अल्लाह ही कह सकता है, बंदा तो नहीं बंदों को कह सकता, क्योंकि अल्लाह अल्लाह है, बंदा बंदा है। अल्लाह के नबी ये बातें कहते तो पता नहीं मदीना में कितना फितना फैल जाता। ये लोग हरगिज ईमान नहीं लाए, हालांकि ये सब ईमान के दावेदार थे। इसीलिए अल्लाह ने इनके सारे अमाल जाया कर दिए, और ऐसा करना अल्लाह के लिए बहुत आसान है। ये समझ रहे हैं कि हमलावर गिरोह भी गए नहीं है, अगर वो फिर हमलावर हो जाए तो इनका जी चाहता है कि इस मौके पर ये कहीं सहरा में बदुओं के दरमियान जा बैठे और वहीं से तुम्हारे हालात पूछते रहे। अस्तग़फिरुल्लाह, ताहम अगर ये तुम्हारे दरमियान रहे तो लड़ाई में कम ही हिस्सा लेंगे। यानी चाहते हैं दूर बैठ के खबरें सुनते रहें, क्या हुआ, कितने जीते, कितने हारे, कितने आए, कितने गए, लेकिन मैदान जंग में जाकर इन मर्दों की तरह तलवारें थामना इनके नसीब में ना हुआ। आप एक चीज नोट कर रहे हैं, जहां जंगों का जिक्र वहां निफाक का जिक्र, सूरत आले इमरान गज़वे उहद, और सूरत अनफाल गज़वे बदर, और सूरत तौबा गज़वे बोलिए तबूक, और यहां देखिए गज़वे खंदक। आगे पढ़ेंगे 28वें पारे में गज़वे खैबर। पूरा कुरान आपको एक ही बताता है, असल बंदे की खबर ही मिलती है जब वो अमली मैदान में कूदता है। घर बैठकर तो कलमे की तस्मीह पढ़ना बड़ी आसान है, पर इस ईमान के तकाजे निभाने ही असल में बंदे की असल खोलते हैं। अल्लाह से दुआ करते हैं मैं अंदर बाहर से पाक करते हैं। दर हकीकत तुम लोगों के लिए अल्लाह के रसूल में एक बेहतरीन नमूना था। लकद काना लकुम फी रसूलिल्लाह उस्वतुन हसना। पूछिए कि आज वाकई अल्लाह के नबी मेरे लिए एक उस्वा हसना है? क्या अपनी जिंदगी उनसे पूछ पूछ कर उनके नक्शे कदम पे चलती हूँ? क्या थी अल्लाह के नबी का उस्वा? नरमी आज है, सबर आज है, शर्मो हया आज है, गुफ्तगू ठहर ठहर कर आज है, जिम्मेदारी का एहसास था नबी को आज है, मजाक था आपकी तबीयत में आज है, हाजिर दिमाग थे आप, लोगों के सामने हुज्जत पेश करते थे, अच्छे ताल्लुकात रखते थे, रूठे वो को मनाते थे, नाराजगियों को तूल नहीं देते थे, उसने सलूक की दावत देते थे, जुल्म से बचते थे, झगड़े से बचते थे, झूठ से बचते थे, गुस्से से बचते थे, तकब्बुर हसद कीने इल्ज़ाम तराशी से बचते थे, मुबालगा आराई से बचते थे, खुशामदों से बचते थे। अब सब के ऊपर फिर पढ़िए, क्या अल्लाह के नबी इस सूरत में मेरे लिए उसवे हसना है? क्या मैंने अपने अंदर ये सिफात पैदा की हैं अपने नबी की? ये कौन पैदा करता है? हर उस शख्स के लिए जो अल्लाह और जामे आखिर का उम्मीदवार हो और कसरत से अल्लाह को याद करे और सच्चे मोमिनों का हाल उस वक्त ये था। अब देखिए मुनाफिकों के तस्करे, तब उसके बाद सच्चे मोमिनों का हाल। जब उन्होंने हमलावर लश्करों को देखा तो पुकार उठे। नोट कीजिए, ये वही चीज है जिसका अल्लाह और उसके रसूल ने हमसे वादा किया था। क्या भला? दीन के काम, चैलेंजेस, मेहनत, जाहदु फिल्लाही हक्का जिहादी, यानी वो नेकी के मौकों और काम के मौकों और जिम्मेदारियों को मिलने को देखकर खुश हो गए। शुक्र है अल्लाह ने हमें भी मौका दिया। अल्लाह और उसके रसूल की बात बिल्कुल सच्ची थी, क्या कि तुम तड़प के मांगोगे तुम्हें अल्लाह देगा। और इस वाक्य ने इनके ईमान और इनकी सपुर्दगी को और ज्यादा बढ़ा दिया। अल्लाह हमारे ईमान और सपुर्दगियां बढ़ा दे। ईमान लाने वालों में ऐसे लोग मौजूद हैं जिन्होंने अल्लाह से किए हुए अहद को सच्चा कर दिखाया। अपने लिए दुआ करें, अल्लाह मुझे सारे अहदों में सच्चा कर दे। इनमें से कोई अपनी नज़र पूरी कर चुका और कोई वक्त आने का मुंतजर है, यानी कुछ ने तो बातें कही थी कर ली, कोई अभी मुंतजर है कि करूँगा इंशाल्लाह। उन्होंने अपने रवैये में कोई तब्दीली नहीं की, यानी दे डिडंट टेक एनी सेकेंड थाट, नहीं दे डिडंट चेंज देयर माइंड। अल्लाह हमें ऐसी पत्थर की दीवारें बता दे दीन के नाम पे। ये सब कुछ इसलिए हुआ ताकि अल्लाह सच्चों को इनकी सच्चाई की सजा दे और मुनाफिकों को चाहे तो सजा दे और चाहे तो इनकी तौबा कबूल करे। बेशक अल्लाह गफूर और रहीम है। जब ऐसे ठुके हुए लोग सामने आए तो देखिए अल्लाह ने क्या किया। अल्लाह ने कुफार का मुंह फेर दिया और वो कोई फायदा हासिल किए बगैर अपने दिल की जलन लिए यूं ही पलट गए और मोमिनीन की तरफ से अल्लाह ही लड़ने के लिए काफी हो गया। इस वादे पे यकीन कर लें, लुढ़कते हुए कदम जम जाएंगे, लग्जिश साबित कदमी में बदलेगी। कुछ नहीं मिला गज़वे खंदक में काफिरों को, एक महीने का हिसार रहा, फूट पड़ गई, आपस में लड़ गए। जो इत्तेहाद बातिल पे होते हैं वो कभी नहीं निभते। हवाएं अल्लाह ने ऐसी भेजी उनकी हांडियां उलट गई। मुसलमान सिक्योर थे, अपने घर में बैठे थे मदीना में, चारों तरफ बाढ़ लगा ली सलमान फारसी के मशवरे पे। एक शख्स का मशवरा अल्लाह के नबी ने माना, सारी उम्मत को फायदा हुआ। ये होती है असल में किसी एक के अच्छे मशवरे की बरकत। और आप देखिए कि वो सारे कुड़ते जलते लड़ भिड़ के वापस चले गए और मुसलमान मजे में थे। अब घर के अंदर एक फितना शुरू हुआ, गज़वे बनू कुरैज़ा की तरफ इशारा है। फरमाया अल्लाह बड़ी कुव्वत वाला और जबरदस्त है, फिर अहले किताब में से जिन लोगों ने इन हमलावरों का साथ दिया था, अंदर से कुछ निफाक अभी बाकी था। यहूद का कबीला मदीना के अंदर था, उन्होंने जाके मुसलमानों में फूट डालने की कोशिश की और गड़बड़े की। अल्लाह ने कहा इनको भी निबटते हैं, अल्लाह की नजर हर एक के अमल पे है। अल्लाह इनकी गड़ियों यानी इनके किलों से नहीं उतार लाया और इनके दिलों में इसने ऐसा रोब डाल दिया कि आज इनमें से एक गिरोह को तुम कत्ल कर रहे हो और एक गिरोह को तुम कैद कर रहे हो। इसने तुमको इनकी जमीन और इनके घर और इनके मालों का वारिस बना दिया और वो इलाका तुम्हें दिया जिस पे कभी तुमने कदम नहीं रखे थे। अल्लाह हर चीज पर कादर है। खैबर की जमीनें मिल गई मुसलमानों को। अब क्या आपको इस वक्त सुनाऊं, इन आयतों में क्या पड़ा हुआ है? मेरा तो दिल करता है सीरत पढ़े। आप कितने लोगों का दिल करता है सीरत पढ़ने को? जिसने सीरत नहीं पढ़ी ना, उसको कुरान नहीं समझ आता और उसको कुरान के लिए कुर्बानियां देनी भी नहीं आती। दुआ करे अल्लाह ऐसा सबब बना दे, कुछ ना कुछ बन जाए बात, कि अल्लाह हमें नबी की सीरत पढ़ने वाला बना दे। आखिरी आयत, اے نبی اپنی بیویوں سے کہو، اگر تم دنیا اور اس کی زینت چاہتی ہو تو آؤ میں تمہیں کچھ دے دلا کر بھلے طریقے سے رخصت کر دوں، پھر کھاؤ پیو، پہنو اوڑھو، شاپنگ کرو، بازاروں میں جاؤ، پر پھر تم میری بیویاں نہیں کہلا سکتی۔ ہاں اگر تم اللہ اور اس کے رسول اور دار آخرت کی طالب ہو تو جان لو کہ تم میں سے جو نیکوکار ہیں اللہ نے ان کے لیے بڑا اجر مہیا کر رکھا ہے۔ اللہ سے دعا کیجئے کہ آپ کو مجھے اسی ایک آیت کی روشنی میں امہات المومنین کے نقش قدم پہ چلتے ہوئے دنیا سے بے نیاز کر دے، دنیا کی ہرس نکال دے۔ نبی کی بیوی اور تم میں سے کوئی صریح فخش حرکت کا ارتکاب کرے گی اسے دوہرا عذاب دیا جائے گا۔ کیوں؟ کہ جہاں رتبے ہیں بڑے وہاں پکڑ بھی بڑی ہے۔ اگر وہ نبی کی بیویاں کوئی غلطی کرتی دوسروں کے لیے رول ماڈل بن جانی تھی، اسے عمل کی بات ہے۔ دین کے ساتھ نام جڑ جائے تو بی کیئرفل، اب لوگ آپ کی اچھی بھی دیکھ رہے ہیں تو بری بھی دیکھ رہے ہیں۔ کبھی کوئی ایسی حرکت نہ کرنا جس سے لوگوں کو دین برا لگے، اللہ کے لیے یہ بہت آسان کام ہے۔ اور تم میں سے جو اللہ اور اس کے رسول کی اطاعت کرے گی اور نیک عمل کرے گی اس کو ہم دوہرا اجر دیں گے، اور ہم نے ان کے لیے رزق کریم مہیا کر رکھا ہے۔ اب اس پہ تو باقی باتیں اگلے حصے میں ہونی ہیں۔ اللہ کے نبی کی ازواج کی مثال دے کر آپ کو مجھے سب کو اس بات کی دعوت دی کہ اگر اللہ نے تمہیں قرآن سے جوڑا ہے تو کبھی اس قرآن کو بدنام نہ کرنا۔ اللہ تعالیٰ سے دعا کریں گے کہ عمل کی توفیق عطا فرمائے۔ آپ دیکھیے کہ غزوہ خندق کی بات ہوئی، اس وقت سارے دشمنوں نے ایکا کر لیا تھا۔ ایکا سمجھتے ہیں؟ یونائٹیڈ ہو گئے، کیا اسلام کا نام ختم کرتے ہیں۔ اکیلے اکیلے ہم لڑ نہیں سکتے تو ہم ان کو اس لیے بدنام کرتے ہیں۔ اللہ کے نبی نے اس وقت جو حصار باندھا وہ ظاہری خندق ہو دی تھی، کیوں؟ کہ دشمن وہاں تک پہنچ نہ سکے اور مسلمانوں کو بچا لیا۔ آج کے دور میں کیا ہے؟ ہدف وہی ہے، ٹارگٹس وہی ہیں، طریقہ کار فرق ہے۔ اور وہ کیا ہے کہ آج مسلمانوں کی نسلوں کو، ان کے ذہنوں کو بلیوٹ کیا جاتا ہے۔ کل تو فزیکلی جنگیں لڑ کر دین کا دفاع کیا تھا، آج کے دور میں دین کے دفاع کے لیے جس چیز کی ضرورت ہے وہ کیا ہے کہ ذہنوں کی نشو و نما کی جائے، اور اس طریقے سے دین کو عام کیا جائے کہ لوگوں کو یہ دین آسانی سے ملے۔ ایک چیز آپ کے ساتھ تحدیث نعمت کے طور پہ شیئر کرنی ہے۔ آپ میں سے کافی لوگ الحمدللہ جس دن سے قرآن سیکھ رہے ہیں، کبھی ایڈمن سے، کبھی مجھ سے، ساتھیوں سے پوچھتے ہیں کہ ہم کیا کریں۔ اب قرآن پڑھ کے اندر انرجی اور ایمان تو آتا ہے نا، عمل کے موقع بہت سارے ہیں۔ آپ ماشاءاللہ عبادت کر رہے ہیں اور جو پہلے کرتے تھے وہ کیجئے، جن کے ساتھ پہلے نیکی کرتے تھے کرتے جائیں۔ لیکن آپ کو آج ایک چھوٹی سی چیز انٹروڈیوس کروا دیتی ہوں، بعد میں گھر جا کے آرام سے دیکھیے۔ کچھ پروجیکٹس ہیں اس بات کے کہ آج کے اس دور میں قرآن کے نور کو گھر گھر کیسے پہنچایا جائے۔ یہ ایک ویب سائٹ ہے آپ کے سامنے، این کیو ریوارڈ کے نام پہ۔ اگر آپ، یہ لنک آپ کو گروپ میں بھیجا جائے گا انشاءاللہ۔ ریوارڈ کس نے دینا ہے؟ اللہ نے۔ میں نے اپنی کوشش کرنی ہے، تو اس پہ ہمارے کرنٹ آن گوئنگ کچھ پروجیکٹس ہیں، کچھ فیوچر کے پلانز ہیں، کچھ پچھلی چیزوں کی کنٹینویشن ہے۔ اگر آپ کا دل چاہے اور آپ چاہتے ہیں کہ آپ اپنی نیکیوں کا نور بڑھائیں تو آپ کے پاس موقع ہیں۔ اگر آپ اس ویب سائٹ پہ جا کے یہ پروجیکٹس کو کلک کریں، سیکنڈ بٹن ہے، تو آپ دیکھیے آپ کو ڈفرینٹ تھنگس کھلیں گی۔ سب سے پہلا ہے دعا بک کا، اس کو کلک کیجیے۔ اور اس میں یہ فائنلی قریب بک، تو بیسیکلی ہم نے اس کے لیے ایک پروجیکٹ یہ بنایا ہے کہ اس کتاب کو فری بانٹا جائے مختلف ان حصوں میں جہاں تک لوگ ابھی تک ان چیزوں پہ نہیں پہنچتے۔ تو اس کا طریقہ کار یہ ہے کہ یہ کتاب ہمارے پاس پاکستان میں کافی تعداد میں الحمدللہ موجود ہے۔ آپ کہیں پہنچانا چاہتے ہیں، مثال ہے آپ کوئی مسجد، کوئی مدرسہ، یا کسی بھی شہر میں پاکستان کے، پاکستان سے ہی ان کو وہاں شپ کروایا جا سکتا ہے، مسجدوں میں بانٹے، جہاں بھی بانٹے۔ یہاں لانے میں مشکل یہ ہوتی ہے کہ پھر اس پہ ایکسٹرا شپنگ بھی اور ٹائم بھی ہے، لیکن بہرحال یہ کہ اس پروجیکٹ میں کیا ہے کہ آپ دوسروں تک پہنچائیں اور دوسرے آپ تک پہنچائیں۔ ایک صورت ہے کہ آپ بتائیں کہ کہاں بھیجی جائیں، موسٹ ویلکم۔ آپ سب کسی گاؤں، کسی شہر میں بھیجنا ہے، جو شپنگ کاسٹ ہوگی اس کو بھی انشاءاللہ اسی پروجیکٹ کے اندر ڈالتے ہوئے ہم اس کو بھیجیں گے۔ اور اگر ابھی آپ اس کی کوشش کریں، آپ دیکھیے پاکستان کی کتنی مسجدیں ہیں جہاں پہ قرآن پاک پڑھا جا رہا ہے، تراویاں ہیں، ختم القرآن پہ لوگ آتے ہیں، تو آپ لوگ جلدی کریں اس پہ۔ آج کل جب بھی، جس دن میں بھی آپ کو موقع ملے، تو آپ یہاں بھی لکھا سکتے ہیں، ورنہ ویب سائٹ پہ جا کر بھی اپنے میسج کے ساتھ چھوڑ دیں۔ دوسری صورت ہے آپ کہتے ہیں کہ میں دینا بھی چاہتی ہوں، بٹ میں یہ چاہتی ہوں کہ میرا حصہ ڈل جائے۔ دیکھیے نا، ایک دعا کسی نے یاد کی، اور آپ نے اس کی کتاب کے پیسے دیے. آپ سوچئے وہ جب تک دعا پڑے گا مانگے گا اس کو تو ملے گی آپ کو بھی ملے گی. تو اگر آپ چاہتے ہیں کہ آپ اس میں سپانسر کریں اس پہ آپ پیچھے نیچے ڈال کے دیکھتے جائیے, میں نے پوری غور سے نہیں دیکھی. یہ دیکھیے فائنڈ دا ڈسٹریبیوشن, یہ نیچے ایک بلو بٹن ہے اسکرول ڈاؤن کیجئے, گھر جائیں آرام سے اس کو کلک کریے, اس کے اندر آپ لکھ کے ڈونیٹ کر سکتے ہیں. یہاں دینا چاہیں کیش دے سکتے ہیں, یہاں باکس رکھے ہوں گے ڈفرنٹ قسم کے, جس پروجیکٹ میں دیں گے انشاءاللہ اسی میں انشاءاللہ اس کو ڈالا جائے گا. تو آپ دیکھیے 10 کتابیں 20, یہ اماؤنٹ لکھی ہوئی ہے, از ویری سمپل. مختلف کرنسیز موجود ہیں, ڈالرز میں دیں, ڈفرنٹ ملکوں میں موجود ہیں, تو آپ اس کو اسپانسر کر سکتے ہیں. دونوں ویز پاسبل ہیں, اور میں کہوں گی کہ آپ نے جہاں بٹوانی ہے جلدی بٹوائیے تاکہ آپ کا یہ صدقہ جاریہ شروع ہو جائے. آپ کو نہیں پتا یہ کہاں کہاں پہنچ جائے. اسی طرح آپ میں سے کچھ لوگ اگر پاکستان جا رہے ہیں ابھی آگے فیوچر میں, مجھے پتا ہے کافی جائیں گے, تو پاکستان آپ جا رہے ہیں آپ وہاں پہنچیں گے جب بھی, تو آپ چاہیں گے کہ یہ کتابیں آپ کو بھجوائی جائیں, بس آپ کو ایک کانٹیکٹ نمبر لے لیں آپ, تو وہاں جا کر آپ خود بھی لے کر اپنے دوستوں کو گفٹس میں دیجئے, تو یہ انشاءاللہ یہ پروجیکٹ ہے. اس کے بعد آپ دیکھیے کہ دوسرا جو پروجیکٹ ہے ہمارے پاس یہاں, شیئر دا خیر ہے. واپس اسی بٹن پہ جا کے دوسرے بٹن کو کلک کیجئے. میں نہیں کہتی سارا کچھ آج ہی کھول لیں, اللہ نے نیکیوں کے موقع دیے, ایک دن ایک کھول لیں دوسرے دن دوسرا کھول لیں. اب ہمارے پاس دن بہت تھوڑے ہیں, مجھے تو ایسے لگ رہا ہے وہ بیک ٹریک شروع ہو گئے. آپ کو میں انشاءاللہ پڑھ کے سناؤں گی, ایک بہت ہی پیارا ہمارے اسلاف کا عمل تھا کہ جب رمضان کا آخری دھاکہ شروع ہوتا تو وہ حسرت کرتے تھے, کہتے تھے اب دن تھوڑے رہ گئے ہیں تیز کر لو. تو بہرحال یہ دوسرا ہے شیئر دا خیر, یہ ہے سی ڈیز کا پروجیکٹ. دیکھیے آپ تو یہاں بیٹھ کے سن رہے ہیں, اور اس ملک میں رہتے ہوئے بہت سارے لوگ فونز اور واٹس ایپ پہ بھی اب سنتے ہیں, لیکن ابھی بھی دنیا کے ایسے کئی ملک ہیں جہاں انٹرنیٹ اتنا عام نہیں ہے. تو یہ سی ڈیز ہم صدقہ جاریہ کے لیے بنوا کر بانٹتے ہیں, یہاں بھی رکھی ہوں گی مجھے امید تو ہے رکھی ہوں گی, نہیں رکھی ہوئی تو ہونی چاہیے. لیجئے دوسروں کو شیئر کریں, آپ کی جو دوستیں نہیں آ پاتی ان کو دیں, گاڑی میں جو وقت ہے اس کو استعمال کریں. اس کا بھی یہی طریقہ ہے, آپ بانٹنے والوں میں بھی بن سکتے ہیں اور بٹوانے والوں میں بھی. اپنے دل کی خوشی سے آپ جو دینا چاہتے ہیں آپ جا کے آن لائن پہ اس کو دے سکتے ہیں. ڈفرینٹ سی ڈیز ہیں, کسی کو کوئی ٹاپک اچھا لگتا ہے آپ کہتے ہیں اس کی 1000 سی ڈیز میری طرف سے بنوا دیں اور کسی جگہ بٹوا دیں. ایسا ہوا ایک لیکچر آپ ہی کے شہر میں ہوا تھا, خواتین اور شاپنگ. اس لیکچر کو اللہ نے اتنی زیادہ یعنی کہنا چاہیے کہ فعال بنایا کہ ایک سسٹر نے کہا کہ میں 10,000 سی ڈیز بنوا کے اس کی پاکستان کے بازاروں میں بانٹوں گی جہاں عورتیں شاپنگ کے لیے آتی ہیں. تو بہرحال یہاں سے آپ سی ڈیز کے پروجیکٹ میں بھی ڈال سکتی ہیں, اور اس میں آپ دیکھیں سی ڈیز ڈلی بھی ہوئی ہیں, آپ اس میں کسی پہ کلک کیجئے گھر جا کے گھر بیٹھ کے اس کو سن سکتے ہیں. اس لنک کو شیئر کر دیجئے دوسروں کے ساتھ. ماشاءاللہ 24 ٹاپکس ڈلے میں, آپ اس میں شیئر کرنا چاہتے ہیں یہ نیچے ریڈ کلر کا بٹن ہے کلک کر دیجئے. اور کئی ہمارے پاس ایسے فیڈ بیک موجود ہیں کہ ایک سی ڈی کہاں گئی اور اس نے کس کو زنا سے روک لیا اور کس کو برے حالات سے روک لیا. افریقہ تک پہنچ جاتی ہیں سی ڈیز, ایسے ہی پہنچ جاتی ہیں, مجھے تو سمجھ نہیں آتی کہ اللہ کیسے بات پہنچاتا ہے. تو بہرحال آپ اس میں اپنا حصہ جب بھی ڈالنا چاہیں یہ ایک اپرچونیٹی موجود ہے. پھر اسی طرح آپ بعد میں دیکھتی رہیے گا, نیچے اگر آپ دیکھیں تو اس میں آپ کو تھرڈ لین پہ ایک اور دکھے گا. میرا لے آج یہ 2 کافی ہیں, باقی کل دکھا دوں گی تاکہ ایک ایک کر کے رہیں. ٹو مچ اپرچونیٹیز بھی ہوں تو پھر کہتے ہیں کچھ نہیں لینا, پھر آئیں گے. تو دعا کرتے ہیں کہ ہر جگہ میرے چمکنے سے اجالا ہو جائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.